नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तर संवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, सत्ताका मुख्य साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसले सरकारलाई सफल र प्रभावकारी बनाउन भन्दै हालै दुई दलीय राजनीतिक संयन्त्र गठन गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा 8 सदस्यीय संयन्त्र बनाइएको हो। सत्ता साझेदार दुई ठूला दलले यस्तै किसिमको संयन्त्र प्रदेश तह र जिल्ला तहमा समेत बनाउने भनेका छन्। दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले बीच सरकार गठनका बेला 7 बुँदे सहमति समेत भएको थियो। उक्त सहमतिमा आवश्यकता अनुसार संविधान संशोधन गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासन कायम गर्ने लगायतका सहमति पनि भएका थिए। आजको अन्तर संवादमा हामी सत्ता साझेदार दलले गठन गरेको संयन्त्र, सत्ता साझेदार दलले गरिरहेका कार्य तयारी लगायतका विषयमा केन्द्रित भएर सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौलासँग कुराकानी गर्दैछौ। मुख्य सचेतकज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तर संवादमा।
हस्, धेरै धन्यवाद छ यहाँलाई।
सरकार गठन भएको झण्डै 4 महिना पुग्न लाग्दा सत्ता साझेदार प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमाले दुई दलीय संयन्त्र गठन गरेका छन्। यो संयन्त्र गठनको आवश्यकता किन पर्यो? यो संयन्त्रले के काम गर्ने भनिएको छ? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
पहिलो कुरा त यहाँले पृष्ठभूमिमा पनि भन्नुभयो, संसदका दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमाले सहित अरू केही दलहरूलाई समेत समावेश गरेर सहभागिता गराएर हामी सरकार निर्माण गरेका छौँ नेकपा एमालेको अध्यक्षको नेतृत्वमा। यो सरकारसँग नागरिकहरूको पनि अलिक धेरै भरोसा छ, अपेक्षा छ। यसले मुलुकलाई एउटा स्थिरतातर्फ, मुलुकलाई समृद्धितर्फ लैजानका लागि भूमिका निर्वाह गर्नेछ। नागरिकहरूमा अलिकति निराशाहरू पनि बढिरहेको अहिलेको परिप्रेक्ष्य हो। यस अवस्थामा पनि नागरिकहरूको भरोसा विश्वास जित्ने गरी निराशा बढ्दै गरेको नागरिकमा जुन प्रकारको निराशा छ त्यसलाई चिर्न सकिने गरी सरकारबाट डेलिभरीको अपेक्षा गरिएको छ। त्यसकारण हामीले पनि यो सरकार एउटा असामान्य परिस्थितिमा, नेपाली काङ्ग्रेस र नेकपा एमाले आफैमा पनि घोषित प्रतिस्पर्धी हो, घोषित प्रतिस्पर्धी दलहरूका बीचमा पनि यस प्रकारको सत्ता सहयात्रा मार्फत मुलुकमा केही एक प्रकारले भन्ने हो भने बढ्दै गरेको निराशालाई चिर्ने, मुलुकलाई एउटा विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको कार्यभार पूरा गर्नेतर्फ अगाडि बढाउने, बढ्ने, स्थिरता दिने, यस हिसाबले काम गर्नुपर्छ भन्ने एउटा मनोविज्ञानका साथ हामीहरूले पनि यो सरकार एउटा असामान्य परिस्थितिमा, विशेष परिस्थितिमा संसदका दुई ठुला दलहरू एक ठाउँमा उभिएर हामीले घोषित प्रतिस्पर्धी भए तापनि सत्ता सहयात्राको यो बिन्दुमा हामी आइपुगेका हौ। त्यसो हुँदाखेरि नागरिकको एउटा अपेक्षा, देशको आजको जे एउटा बरालीको अर्थतन्त्रलाई एउटा लिकमा ट्र्याकमा ल्याएर चाहिँ आर्थिक समृद्धि हासिल गर्नेतर्फ अगाडि बढ्नुपर्ने जे परिस्थिति छ योलाई समेत मध्यनजर गर्दै र सरकारलाई मजबुत ढङ्गबाट, प्रभावकारी ढङ्गबाट तिनै तहका सरकारहरूलाई पनि कुशलताका साथ संयोजन गरेर अगाडि बढ्नुपर्ने आजको यो यथार्थता पनि हो। त्यसकारण यो सबै पक्षहरूलाई ख्याल गरेर माथि हामीले जसरी काङ्ग्रेस एमाले मिलेर हामीले सरकार बनायौँ, प्रदेशहरूमा पनि यसै गरी सरकारहरू बनेका छन्। यो बनेको सरकारको प्रभावकारी संयोजन राजनीतिक तवरबाट पनि, पार्टीको तवरबाट पनि भएर अगाडि बढ्न सक्दा सरकारले लिने माइलेजमा, गतिमा त्यसले काहीँ न काहीँ सकारात्मक टेवा पुर्याउँछ भन्ने ध्येयका साथ नै सरकारको दैनन्दिन काम प्रक्रियाहरूमा कतिपय ढङ्गबाट पार्टीको तर्फबाट सहजीकरण र वातावरण, सहज वातावरण उपलब्ध गराउनका लागि समन्वय गरिदिन, सहजीकरण गरिदिन पनि आवश्यक हुन्छ। हो, यी यस्ता सन्दर्भमा चाहिँ काममा कुनै चाहिँ असहजता नहोस्, डुप्लिकेसनहरू नहोस् भन्ने एउटा ध्येयका साथ पनि यस प्रकारको एउटा हामीले दलीय संयन्त्रहरू, दुई दलीय संयन्त्रहरू बनाएर अगाडि जान उपयुक्त छ भन्ने ठान्दा यो निर्णय गरेका छौँ र यही माथि जसरी गऱ्यौँ प्रदेश र जिल्ला तहमा पनि यस हिसाबले हामी लैजानेछौँ। कतिपय पालिका तहहरूलाई पनि हामी त्यस हिसाबले जोड्ने छौँ, सहजीकरण समन्वय गरेर लैजाने छौँ। यसो भयो भने अब कतिपय के हुन्छ भने हामीलाई पनि थाहा छ, सबैलाई जानकारी भएकै विषय हो। हामी काङ्ग्रेस एमाले वा सत्तामा अहिले हामी सहभागी भएका दलहरू आफ्नो मेनिफेस्टो लिएर चुनावमा सहभागी भएका थियौँ। अब सत्ता सरकारमा हामी यसरी मिलेर गर्दाखेरि हामी आफ्ना आफ्ना चाहिँ चुनावी एजेन्डा हिजो के थियो, जनताका बिचमा हामीले चाहिँ चुनावमा सहभागी हुँदै गर्दा हामीले के विषय उठाएका थियौँ, त्यसको आधारबाट मात्रै सरकार सञ्चालन हुँदैन। किनभने यहाँ त कोलिसन गभर्मेन्टमा त्यो कोलिसन गभर्मेन्टको एउटा मान्यता भावना हुन्छ, त्यस बमोजिम सञ्चालन पनि हुनुपर्ने हुन्छ। हो, यो सबै पक्षहरूलाई पनि ख्याल गरेर यी सबै पक्षहरूमा पनि ध्यान पुर्याएर सरकारले आफ्नो कामहरूलाई अगाडि बढाउन एक प्रकारको सहज वातावरण बनोस् भन्ने अभिप्रायका साथ हामीले यो निर्माण गरेका छौँ।
कतिपयले अब दुई ठूला दल सम्मिलित बलियो सरकार हुँदाहुँदै सरकारकै काम कार्यवाहीमा असर पर्ने गरी किन दुई दलीय संयन्त्र बनाइयो भनेर पनि अब टीका टिप्पणी आलोचना गरिरहेको अवस्था छ। यो संयन्त्र आलोचना भन्दा भिन्न कसरी छ?
मैले यहाँलाई अघि पनि भने यो बिल्कुल यो सरकारको सरकारले आफ्नो विद्यमान कानूनी प्रबन्धहरू संविधान बमोजिम काम गर्छ। सरकारले काम गर्ने कुराहरूमा अहिले बन्ने संयन्त्रले कुनै डिस्टर्बेन्स गर्ने, काहीँ चाहिँ अवरोध सृजना गर्ने, असहजता प्रदान गर्ने होइन। किनभने सरकार त एमाले काङ्ग्रेसकै सरकार छ। यो दुई दलको बिचको सरकार भइरहँदाखेरि मैले अहि जोडे, हामीले आफ्नो आफ्नो म्यानोफेस्टो लिएर चुनावमा सहभागी भएका थियौँ। चुनावमा सहभागी हुँदाखेरि लिएका हाम्रा चाहिँ मेनोफेस्टोहरू वा बोलेका हाम्रा वचनबद्धताहरू अहिलेको सरकारमा हामी एकल सरकारको जसरी काम गर्न त यो सक्दैनौँ। यो त कोलिसन गभर्मेन्ट हो। कोलिसन गभर्मेन्टमा हो कहिले काहीँ असहजताहरू होला, सरकारलाई दैनन्दिन अब मन्त्रालयका कामहरूका बिचमा अन्य विभिन्न प्रकारका कामहरूमा सरकारबाट सम्पादन हुने कामहरूमा कहिले काहीँ केही असहजताहरू राजनीतिक हिसाबले निर्माण नहोस्, हुनसक्छ नहोस् भन्ने अभिप्राय मुख्यतया यो संयन्त्र निर्माणको एउटा कारण हो। र अर्को भनेको या कसैले पनि आलोचना के गर्न जरुरी छैन भने सरकार त काङ्ग्रेस र एमालेकै हो। काङ्ग्रेस र एमाले यो सरकार सफल बनाउनका लागि आफ्नो तर्फबाट सहयोगी भूमिका निर्वाह गर्छ। संयन्त्र बनाएर नबनाएर भनेर नभनेर जसरी सहयोग गरे पनि हामीले त यो सरकार त सफल बनाउनु पर्छ। यो त काङ्ग्रेस र एमालेको त दायित्व हो, यो त पार्टीको दायित्व कुरा हो। त्यस कारणले गर्दाखेरि हामीले यसमा सरकारलाई टोटल्ली फिडब्याक दिनुपर्ने, कतिपय अवस्थामा सुझावहरू दिनुपर्ने, कहिलेकाहीँ हामीले आफ्नो आन्तरिक वातावरणहरू पनि बनाइदिनु पर्ने हुनसक्छ पार्टीभित्रहरूबाट। त्यस कारण यो समग्र तालमा हामी प्रवेश गरेर सरकारको समग्र काम प्रक्रियाहरूमा दैनन्दिन चाहिँ सरकारको जीवनमा असहजता राजनीतिक हिसाबले पार्टीभित्रबाट कुनै नहोस् र थपहरू सहजता प्रदान पुगोस् काममा भन्ने अभिप्राय यसमा हो। यसमा कुनै एउटा नकारात्मक हिसाबले हामीले चाहिँ यो कुनै एउटा भन्न गलत ढङ्गबाट यस हिसाबको संयन्त्र निर्माण गरेको होइन। र सामान्यतया कोलिसन गभर्मेन्टमा यस प्रकारको संयन्त्रहरू बनाएर जाने विगतको अभ्यासहरू पनि छ, यो कुनै फेरि नयाँ पनि होइन। हामीले त्यस हिसाबले सारमा भन्दा सरकारको पर्फर्मेन्स भनेको त देश र जनतालाई केन्द्रमा राखेर नागरिकको तहमा सर्भिस डेलिभरीलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने, सरकारको तर्फबाट चाहिँ चालिएका कयौँ योजनाहरू हुन्छन्, कार्यक्रमहरू हुन्छन्, त्यसलाई सहज र सफल बनाउनका लागि चाहिँ एउटा वातावरण बनाउन खोज वातावरण बनाउने, सरकारमाथि पनि विभिन्न प्रकारका चाहिँ परिस्थितिहरू निर्माण हुन्छ, कहिलेकाहीँ घेराबन्दीहरूका परिस्थितिहरू पनि सृजना होला, त्यसका बारेमा पनि हामीले त्यसका सन्दर्भमा पनि यो संयन्त्र छलफल गरेर अगाडि बढ्ने। त्यस कारण यी यस्ता उद्देश्य वा यस्ता विषयलाई केन्द्रमा राखेर गरिएको हुँदाखेरि यो कुनै विवाद गर्नुपर्ने भन्ने विषय होइन। कतिपयलाई त अब जे गर्दा पनि विवादका विषय बनाउन खोज्छन्, अब यसमा त हामीले सबैको जवाफ दिएर पनि अब सम्भव भएन।
सत्तामा अन्य केही साना दलहरू पनि सहभागी छन् तर उनीहरूको प्रतिनिधित्व हालका लागि देखिएको छैन। काँग्रेस र एमाले बाहेकका अन्य सत्ता साझेदार दलहरूलाई संयन्त्रमा नसमेटिनुको कारण के हो, या त भोलिका दिनमा आवश्यकता अनुसार समेटिने योजना बनाइएको छ?
होइन, यस्तो छ, हामीले यो समेटेर विभिन्न हिसाबले अहिले हामीले काङ्ग्रेस र एमालेको बनायौँ, उहाँहरूलाई यसमा अनदेखा गर्ने चाहिँ थाहै नदिने भन्ने होइन, सत्ता सहयात्राको प्रक्रियामा जोडिएका सबै दलहरूको साझा एक प्रकारको चाहिँ अन्डरस्ट्यान्डिङ पनि हामी निर्माण गरेर सरकार सञ्चालन गर्छौँ। मुख्यतया ठुला दलहरू चाहिँ काङ्ग्रेस एमाले बिचको अलिकति काममा सहजीकरण पुगोस् भन्ने एउटा चाहिँ विशेष त यसको ध्येय पनि हो। अन्य साना दलहरू पनि यस यो प्रक्रियामा सहभागी हुन्छन्, उहाँहरूलाई पनि हामीले साथमै लिएर अगाडि बढ्ने हो। नियमित छलफलको प्रक्रियाहरूमा सामान्य प्रधानमन्त्रीज्यूको तर्फबाट भइरहेका विभिन्न चाहिँ अन्य अन्तर्क्रिया छलफल अगा सरकार सञ्चालनका अन्य क्रियाकलापहरूका सन्दर्भमा पनि सबै दलहरूका शीर्षस्थ नेताहरूसित बसेर छलफलहरू भइरहेको पनि छ। त्यसो हुँदाखेरि अरूलाई अनदेखा भन्ने भन्दा पनि मुख्यतया सर किनभने सरकारको समग्र संरचनाभित्र काङ्ग्रेस र एमालेकै सङ्ख्यात्मक हिसाबले पनि अब ठुलो त्यो आकारमा उपस्थिति पनि छ। त्यस आधारले पनि अब हामीले प्रारम्भिक हिसाबले काङ्ग्रेस एमाले को एउटा बनायौँ, त्यसपछि अन्य अब जस्तो नागरिक चाहिँ हाम्रो सरी जनमत पार्टीको सरकारमा उहाँहरूको सहभागिता छ, अब मधेसमा उहाँहरूको चाहिँ मुख्यमन्त्री हुनुहुन्छ, माथि मुख्यमन्त्री सरकारमा केन्द्रीय सरकारमा उहाँहरूको चाहिँ कुनै मन्त्रालयहरूको त्यस्तो जिम्मेवारी छैन। ठाउँ अवस्था अनुसार अब त्यहाँ मधेसमा भन्दाखेरि अभियसली उहाँहरूको त्यहाँ बन्ने हुन्छ, संयन्त्रमा उहाँहरूको सहभागिता हुन्छ। यसरी आवश्यकता र ठाउँका आधारबाट पनि हुन्छ र काग माथि केन्द्रमा पनि उहाँहरूलाई उहाँहरूको पनि सहयोग उहाँहरूको पार्टीको पनि सहजीकरणको भूमिका आवश्यक हुन्छ, उहाँहरूलाई पनि छलफलमा सहभागी गराउने कुरामा अन्यथा रहँदैन।
हामी कुराकानीकै क्रममा रहेका छौं। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले सत्ता साझेदार दलले गठन गरेको संयन्त्र, सत्ता साझेदार दलहरूले गरिरहेका अहिलेका कार्यहरू लगायतका विषयमा केन्द्रित भएर सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौलासँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई अगाडि बढ़ाउँ। केन्द्रकै जस्तो संयन्त्र प्रदेश र जिल्ला तहमा पनि बनाउने भनिएको छ, जुन कुरालाई यहाँले समेत अघि इंगित गरिसक्नु भएको छ। प्रदेश तह र जिल्ला तहका संयन्त्रले कसरी कार्य गर्छन्? यी संयन्त्रहरू कहिलेसम्म गठन हुन्छन्?
यो यस्तो छ, हामीले माथि बनायौं केन्द्रमा, अब क्रमशः प्रदेश जिल्लाहरूमा पनि बन्छ भनेका छौं। अब गर्ने काम भनेको टोटल सरकारका आफ्नो तहको, जस्तो प्रदेशले प्रदेश तहको सरकारको सहजीकरण गर्छ, जिल्लाले त्यहाँका पालिकाहरू लगायतको सन्दर्भमा उसले सहजीकरण गर्छ। यो मेरो विचारमा अब चाँडै नै धेरै लामो समय नलाला, अब क्रमशः यो चाहिँ आन्तरिक अब सर्कुलेसनको रूपमा पनि तल प्रभाव भएको छ, छिटै नै अब तल सम्बन्धित प्रदेश वा जिल्लाहरूले यसलाई यो संयन्त्र निर्माणको प्रक्रियालाई सम्पन्न गर्नुहुनेछ। मेरो विचारमा धेरै समय लामो लिँदैन यसले, अब क्रमशः अब यो प्रक्रिया आरम्भ हुन्छ।
सत्ता साझेदार दलहरूको यो दुई दलीय संयन्त्रको प्रसंगपछि म थोरै काँग्रेस र एमालेको बीचमा सरकार गठनका बेला भएको सातबुधे सहमतितर्फ केन्द्रित हुन चाहे। त्यो बेला संविधान संशोधनको कुरा गरिएको थियो, आवश्यकताको निर्क्योल गरेर संविधान संशोधन गर्ने भनिएको थियो, तर सरकारको 100 दिन पनि पूरा भइसकेको छ, 100 दिन पनि पूरा भएर 3 साता भन्दा बढ़ीको समय पनि व्यतीत भइसकेको छ, तर यतिका समयसम्म कुनै संविधान संशोधनको आवश्यकतालाई अध्ययन गर्न कुनै किसिमको कार्यदल बनेको छैन। सरकार गठन भइसके यता संविधान संशोधनको जुन विषय यहाँहरूले त्यो बेला उठाउनु भएको थियो त्यसले प्राथमिकता नपाएको हो कि भन्ने जस्तो पनि देखिएको छ र कहीँ कतै त्यस किसिमका टीका टिप्पणी पनि भइरहेका छन्। यो सन्दर्भमा सत्ता साझेदार दुई प्रमुख दलहरूले अहिले के गृह कार्य गरिरहेको अवस्था छ?
यहाँले महत्वपूर्ण नै विषय उठाउनुभयो। यो सरकार निर्माणको एउटा महत्वपूर्ण आधार भनेको राजनीतिक स्थायित्व स्थिरताका लागि हाम्रा कानुनी वा संवैधानिक प्रबन्धहरूको रिभ्यू पनि एउटा महत्वपूर्ण आधार हो। त्यस आधारबाट पनि यो सरकार निर्माण सम्म पुगेको हो, त्यसकारण हामीले यसका लागि संविधान संशोधनको विषय उठाएका छौँ। संविधान संशोधनको विषय काङ्ग्रेस र एमाले सहित बनेको सरकारको मात्रै विषय हामी बनाउन चाहँदैनौँ, यसलाई हामी सर्वस्वीकार्य विषयको रूपमा अगाडि बढाउन चाहन्छौँ। जुन दिन हामीले संविधान संशोधनको विषय सैद्धान्तिक रूपमा सहमति भयौँ, त्यति बेलादेखि नै विशेष गरी विपक्षी दलहरूले प्रतिपक्षी दलहरूले मुलुकलाई प्रतिगमनमा लैजान थाले, प्रतिगमन हुन खोज्यो, संविधान चलाउन खोजे भन्ने हिसाबले अनेकौँ हेड स्पिचहरू संसद वा संसद बाहिर पनि दिनुभएको हामीले सुन्यौँ। हामी यस प्रकारले संविधान दुईपटक त संशोधन भइसक्यो, हामी यो संविधानलाई अझ स्ट्रेन्थन गर्न चाहन्छौँ। संविधानको 10 वर्षको समग्र कार्यान्वयनको पिरियडको हामी रिभ्यू गर्छौँ, यसका दुर्बल पक्षहरू के रहे त, सबल पक्षहरू के रहे त, के संरचनाहरूलाई व्यवस्थित गर्दा मुलुकमा एउटा स्थायित्व हुन्छ, कानुनी प्रबन्धहरूलाई कहाँ हामीले चाहिँ थप व्यवस्थित गर्दाखेरि यसले राम्रो गराउँछ, मुलुकलाई एउटा स्थायित्वतर्फ लैजानका लागि सहज पुर्याउँछ, यो पाटोको अब हामी अध्ययन गर्छौँ, रिभ्यू गर्छौँ। तर त्यो कहिले गर्छौँ, किन संरचना बनेन, यहाँले ठिकै भन्नुभयो, किनभने यो त सरकार बनेको भोलिपल्टदेखि अब कापी कलम बोकेर संविधान संशोधनको लागि अगाडि बढिहाल्ने, देखिहाल्ने भन्ने, हिँडिहाल्ने भन्ने पनि होइन। मैले जोडेँ सर्वस्वीकार्यताको विषयलाई हामी अगाडि बढाउँछौँ। अब हामी 2-3 चरणबाट हामी छलफल गर्न खोज्दैछौँ। पहिलो कुरा, एउटा संविधान सुझाव, संविधान संशोधन सुझाव आयोग निर्माण गर्ने कि विकीहरूको कुनै एउटा टिम बनाएर त्यसबाट वर्कआउट गरेर अगाडि बढ्ने कि राजनीतिक दलहरूको फिडब्याकहरूको आधारमा अगाडि बढ्ने कि सरकार आफैले वर्कआउट गरेर अगाडि बढ्ने कि, यसका बारेमा पहिला संरचना के विषयमा संशोधन गर्ने भन्दा पहिला हामी के संरचना बनाउने, कसरी अगाडि बढ्ने भन्ने कुरामा हामी निर्गुलमा पुगेका छैनौँ। त्यसमा पनि हामी सरकारको मात्र विषय बनाउँदैन, यसलाई हामीले सिङ्गो देशको राष्ट्रिय एउटा चाहिँ स्वीकारोक्तिको विषय बनाएर अगाडि बढाउँछौँ। त्यसको लागि अलिअलि समय लिएको छ, लिन्छ, फेरि पनि लिन सक्छ, यो आज भोलि नै भइहाल्छ भन्ने म अझ पनि तपाईँलाई भन्दिनँ। अझ हामीसँग, हामीले जुन समझदारी गरेका छौँ, हामीसँग 3 वर्षको समय छ। त्यस कारणले गर्दाखेरि यो अलिकति यो यसलाई परिस्थितिलाई पनि म्याच्योर बनाउनुपर्छ, त्यस आधारबाट हामी अगाडि बढ्छौँ। त्यसपछि के विषयमा हामी प्रवेश गर्छौँ त भन्ने कुरा, त्यसपछि संविधान संशोधनका अन्तर्वस्तु के रहन सक्छन्, हामी त्यसमा प्रवेश गर्छौँ। त्यस कारण विभिन्न विषयहरू छन्, अब हामीलाई किन आवश्यक भयो संविधान संशोधनको भन्ने पनि कोणबाट पनि विषयहरू, कहिलेकाहीँ प्रश्नहरू उठ्छन्, उठाइएको हामी देख्छौँ। संविधान चाहिँ हामी एउटा, यो वास्तवमा एउटा थायी दस्तावेज हो, तर यो ढुङ्गाले लेखिएको अक्षर होइन, यो गतिशील दस्तावेज हो, यो समय क्रम अनुसार परिवर्तन हुन सक्छ, संशोधन हुन सक्छ। यो दुनियाँमा त्यस्तो हरेक देशहरूमा का संविधानहरूमा त्यो हुन्छ, हामीले पनि 2 यही संविधान संशोधन गरिसकेका छौँ। यसलाई गतिशील बनाउनका लागि नै हामी संविधान संशोधनको विषय उठाएका छौँ र हामी व्यवस्थित ढङ्गबाट संविधान संशोधनको पक्षलाई अगाडि बढाउँछौँ। मेरो विचारमा अब यो बिचमा अलिकति हामीले विपदको पनि सामना गर्न पर्यो, सरकारको ध्यान त्यतातर्फ पनि, राहत उद्धार अब पुनर्निर्माणको काममा पनि लाग्नुपर्छ, 20-50 अर्बको क्षति भएको छ, यतातर्फ पनि अलिकति सरकारको ध्यान जानुपर्ने अवस्था निर्माण भएको छ। तथापि पनि यी बोलिएका, हिजो भनिएका कुराहरूलाई सम्पादन गर्दै जाने सन्दर्भमा सरकारले प्राथमिकता दिएरै राष्ट्रिय स्वीकारोक्ति विकास गरेरै अगाडि बढ्ने गरी जान्छ।
सरकार गठनका बेला संविधान संशोधनको विषयसँगै भ्रष्टाचार नियन्त्रण, सुशासन र राजनीतिक स्थायित्वको विषयहरू पनि जोड़तोड़का रूपमा उठाइएको थियो। 7 बुदाभित्र ती विषयहरूलाई पनि प्राथमिकता दिएर लेखिएको छ। कतिपयले बलियो सरकार भए पनि अपेक्षित हिसाबले सुशासन कायम हुन सकेन, सतहमा देखिएका केही घटनाहरूमा जवाब दिँदा दिँदै सरकारको समय गइरहेको छ भनेर पनि भनिरहेका छन्। यो कुरामा कतिको सत्यता रहेको छ र सुशासन, भ्रष्टाचार नियन्त्रण लगायत का सवालमा वर्तमान सत्ता गठबन्धन कसरी अगाडि बढ़िरहेको छ र अहिलेको यो अवस्थालाई र भइरहेको टीका टिप्पणीलाई यहाँले कसरी चित्रित गर्नुहुन्छ?
हामी सरकारमा आउँदै गर्दाखेरि वास्तवमा अघिल्ला सरकारहरू, विशेष गरी अघिल्लो सरकारका तर्फबाट मुलुकमा, मुलुकको टोटल आर्थिक अवस्था एक प्रकारले भन्ने हो भने पुरै भरालिएको थियो, यो लिकभन्दा ट्र्याकभन्दा धेरै बाहिर थियो, त्यसलाई सम्हालेर सरकारले एउटा ट्र्याकमा ल्याउने काम यो बिचमा गरेको छ। अनौपचारिक, वास्तवमा देशको अर्थतन्त्र अनौपचारिक च्यानबाट वर्तमान प्रभावित हुने जे हाम्रो एउटा चाहिँ आजको एउटा रियालिटी छ, त्यसमा पनि सरकारले ख्यालपूर्वक यसमा काम गर्न अहिले प्रयत्न गरिरहेको छ। हामीले यस बिचमा विशेष गरी सहकारी ठगीसँग जोडिएका प्रसङ्गहरू, नागरिकले त्यसलाई एउटा पीडाका रूपमा, ठुलो एउटा पीडाका रूपमा पनि त्यो क्षेत्रमा पीड़ा पाइरहेको अवस्था छ त्यसलाई पनि सहकारी ठगीको प्रक्रियामा जोडिएका तमाम व्यक्तिहरूलाई कारवाहीको दायरामा ल्याउने गरी सरकार अगाडि बढेको छ। यस क्रममा सरकारले कसैको अनुहार हेरेको छैन, कसैले कसैको मुख हेरेको छैन। राजनीतिक आस्था अनास्थाको कुरा, कसको हाइट उचाइ मोटो पातलो यो होइन, बिना पूर्वाग्रह राज्यका अङ्गहरूको तर्फबाट अनुसन्धानको प्रक्रिया अगाडि बढाउने र पीडितहरूले न्याय पाउने गरी कामलाई अगाडि बढाइएको छ। त्यो प्रक्रियाका सन्दर्भमा काम अगाडि बढ्दाखेरि 600 भन्दा बढी मानिसहरू विभिन्न हिसाबले यो सहकारी को घोटाला ठगी प्रकरणमा जोडिएका व्यक्तिहरू अनुसन्धानको दायरामा कतिपय कारवाहीको दायरामा पनि अदालती प्रक्रियाबाट प्रवेश गरिसक्नु भएको छ। यस हिसाबले हामी अगाडि बढिरहेका छौँ। सरकार बनेको लामो समय भइसकेको छैन, कतिपय कुराहरू यो अब समयक्रममा यसको परिणाम आउने कुरा हो, अहिले हामी अनुभूति गर्ने कुरा हो। सरकारले आफूलाई मजबुत ढङ्गबाट अगाडि बढाएको छ, राज्यका समग्र अङ्गहरू सबै अङ्गहरूले स्वतन्त्र र निष्पक्ष ढङ्गले काम गर्ने मनोविज्ञान विकास भएको छ। काहीँ कतै पनि सरकारले आफ्ना अङ्गहरूलाई सरकारले पद पहुँचका आधारबाट, शक्तिका आधारबाट, राजनीतिक दबाव प्रभावबाट राज्यका अङ्गहरूलाई प्रभावित गर्ने त्यो काम भएको छैन। अहिले एकदम निर्धक्क ढङ्गले, निष्पक्ष ढङ्गले, स्वतन्त्र ढङ्गले राज्यका अङ्गहरूले कानुनी प्रबन्धहरूभित्र बसेर काम गर्न पाएका छन्। काम गरिएको अहिलेको अवस्था छ, यसले सुशासन प्रवर्धनमा पनि टेवा पुगेको छ। राज्यका विशेष गरी ब्युरोक्रेसीको मनोविज्ञान हामीले यसो हेर्ने हो भने एउटा के छ भने काम नगर्ने प्रवृत्तिहरू वास्तवमा ब्युरोक्रेसीमा पनि रह्यो। काम नगर्ने मानिसहरू रिवार्ड पाउने, काम गर्नेहरू अख्तियार धाउन पर्ने जे एउटा परिस्थिति ब्युरोक्रेसीमा छ यसलाई पनि अन्त्य गर्ने गरी हामी काम गरिरहेका छौँ। अहिले ब्युरोक्रेसीको मनोबल, काम गर्ने मनोविज्ञान र मनोबल उँचो बनाउने गरी नै अहिले परिस्थिति विकास भएको छ। निर्णय प्रक्रियामा अग्रसरता लिने, काम सम्पादन गर्ने कुरामा केही हिसाबले सकारात्मक भएको छ। राजस्वको आन्तरिक परिचालन, राजस्व परिचालनमा विगतको र यही समयको तुलना गर्ने हो भने पनि वृद्धि भएको छ। मुलुकमा एउटा अपेक्षाहरू आशाहरू विकास भएको छ, झन्डै 200 भन्दा बढी उद्योगहरूमा 40 अर्ब भन्दा बढी लगानी, आन्तरिक तथा वैदेशिक लगानीको एउटा वातावरण विकास भएको छ, कमिटमेन्टहरू आएको छ। यो कुराहरू भनेको त एउटा एक प्रकारले भने मुलुकमा नेपाल एउटा शासनतर्फ, स्थिरतातर्फ जान खोज्दैछ भन्ने कुराको सङ्केतहरू न हुन्। त्यस कारणले गर्दा अब नदेख्नेहरूले, आलोचना गर्नेहरूले त अनेकौँ आलोचनाहरू गर्न सक्नुहुन्छ, किनभने पूर्व प्रधानमन्त्री
मुख्य सचेतकज्यू हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ। अन्तमा मैले यहाँलाई के सोध्न चाहे भने प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तय भएको भनिएको छ, भ्रमणमा के कस्ता विषयहरू उठान गरिँदैछन्, फेरि यता भारत भ्रमणको सन्दर्भमा पनि अहिले अब चिन्ता चासोहरू व्यक्त भइरहेको छ। यद्यपि भारत भ्रमण अहिले तय भइसकेको छैन, अहिले तय भएको भनेको चीन भ्रमण नै हो, यो विषयमा यहाँहरूले गृह कार्य पनि गर्दै हुनुहुन्छ होला। अन्तमा प्रधानमन्त्रीको चीन भ्रमणमा के कस्तो तयारी गरिँदैछ बताइदिनुहोस् न, हामीसँग 2-3 मिनटको मात्र समय बाँकी रहेको छ।
हजुर, यसो छ, हामीले मित्र राष्ट्र चीनको तर्फबाट नेपाल सरकारलाई, सम्मान्य प्रधानमन्त्रीज्यूलाई निमन्त्रणा भएको छ। हामी चीनको निमन्त्रणालाई सहर्ष स्वीकार गरेर हाम्रो तर्फबाट सम्मान्य प्रधानमन्त्रीज्यू देशको प्रतिनिधित्व गर्दै मित्र राष्ट्र चीन भ्रमणमा जानुहुनेछ, डिसेम्बरमा जानुहुनेछ। तर यसको अन्य तयारीका सन्दर्भमा अब सरकारकै तर्फबाट केही समयपछि हामीले गर्ने हाम्रा सरकारको योजनाहरूका सन्दर्भमा दुई देशका बिचको कुरा पनि भयो, अब यो कुरा सार्वजनिक हुने नै छ। अब यसमा मुख्यतया देश हितको प्रवर्धन गर्नका लागि छिमेकी सहको सुदृढ सम्बन्ध मुख्य कुरा हो। हामीले हाम्रो राष्ट्रको राष्ट्रिय हितलाई कसरी उचो राख्न सक्छौँ, छिमेकी सहको सम्बन्धको माध्यमबाट नेपाल ले कसरी लाभ लिन सक्छ, देशको हितको पक्षमा हामीले कसरी समझदारीहरू गर्न सक्छौँ, अनि हिजो भएका समझदारीहरू, अस्ति भएका समझदारीहरू पनि हामीले कानुनको तहमा अब कसरी लैजान्छौँ, त्यो नेपालको तर्फबाट होला, चाइनाको तर्फबाट होला, यो पक्षमा पनि ती विषयहरू पनि प्राथमिकता पाउनेछन्, रिभ्यू हुनेछ। र मुख्य गरी एउटा शक्ति सम्पन्न मित्र राष्ट्र चिनको तर्फबाट चिनको सहयोग का माध्यमबाट नेपालले हासिल गर्ने विकास परियोजनाहरू अगाडि बढाउने विभिन्न खालका चाहिँ लगानी वा परियोजनाहरू, ठुला वृहत परियोजनाहरू कसरी जान्छन्, यो विषय पनि नेपालको तर्फबाट त्यहाँ छलफल हुनेछ र आम रूपमा हामी के विषयमा कसरी छलफल गर्नेछौँ भन्ने कुरा चाहिँ अब सरकारको यो आन्तरिक गृह कार्यको अहिलेको विषय हो। यो चाहिँ अब समयक्रममा अब जानुपूर्व यो यहाँहरूलाई जानकारी गराउने विषय नै हुनेछ।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
हुन्छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद छ। हजुर,
आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले सत्ता साझेदार दलले गठन गरेको संयन्त्र, सत्ता साझेदार दलले गरिरहेका कार्य तयारी लगायतका विषयमा केन्द्रित भएर सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौलासँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।